بسم الله الرحمن الرحيم نحمد ونصلي على رسوله الكريم یہ کتاب ہے فیوز یزدانی جو تجمہ الفتح ربانی کا حضرت شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کی اصلاحی مجالس کا مجموعہ ہے جس میں سے ہماری اتوار کی مجلس میں پڑھا جاتا ہے اللہ پاک سے یہ میں مانگ کر بیٹھیں کہ اللہ نے اس میں جو روحانی تاثیر رکھی ہے جو نورانی تاثیر رکھی ہے جو ایمانی تاثیر رکھی ہے جو ایقانی تاثیر رکھی ہے جو احسانی تاثیر رکھی ہے ہمارے دلوں میں بھی اتر جائے تاکہ ہمارے دلوں کی بھی کامل اصلاح ہو جائے جو ہمارا اس مجلس سے مقصود ہے۔ بار بار یہ بات عرض کی جاتی ہے کہ ہم اس طلب کو لے کر آویں یا یہاں کہیں بھی ذکر کی مجلس میں جائیں کہ ہمارے دل بن جائیں، سنور جائیں، پاک ہو جائیں، صاف ہو جائیں، شفاف ہو جائیں، نفس کی آلائشوں سے پاک، بگڑی ہوئی طبیعت کی آلائشوں سے پاک، ماحول کے اندر جو مادی اور گندی فضائیں چل رہی ہیں ان کی آلائشوں سے پاک، اللہ کی یاد سے، غفلت سے دل پر شیطان کا تسلط ہو جاتا ہے، یہ قرین بن جاتا ہے، یہ دل میں علائشیں ڈالتا رہتا ہے، اس کی علائشوں سے پاک ہمارے دل اللہ پاک کی معرفت کو حاصل کرنے والے بن جائیں، اللہ پاک کی محبت سے معمور ہو جائیں، اللہ کی ہر عطاعت پر شوق اور رغبت سے ابھارنے والے بن جائیں، اللہ کی ہر نافرمانی سے روکنے والے بن جائیں۔ دل کا اصلی کام تو یہ ہے۔ انشاءاللہ اللہ سے مانگ کر بیٹھیں گے تو اللہ ہمارے دلوں کی صلاحیت کو درست فرمائیں گے۔ تو یہ آج ایک 39ویں مجلس شروع ہو رہی ہے جو جمعہ 11 شعبان 545 ہجری میں آپ کی مدرسہ معمورہ میں ہوئی تھی۔ فرماتے ہیں عبداللہ بن مبارک سے حکایت ہے کہ ایک دن ان کے پاس کوئی سائل آیا، کچھ کھانا مانگتا تھا، سو آپ کے پاس بجز 10 انڈوں کے کچھ تھا نہیں، لہذا آپ نے اپنی کنیز کو حکم دیا کہ وہی اس کو دے دے۔ بس اس نے 9 انڈے تو سائل کو دے دیے اور ایک چھپا دیا۔ الغرض جب غروب آفتاب کا وقت ہوا ایک شخص آیا اور دروازہ کھٹکھٹایا اور کہا کہ شابہ مجھ سے لے جاؤ۔ چنانچہ عبداللہ رضی اللہ تعالیٰ عنہ باہر نکلے اور شابہ اس سے لے لیا، بس اس میں انڈے دیکھے تو ان کو گنا تو 90 انڈے ہوئے۔ تب آپ نے اپنی کنیز سے پوچھا اور انڈے کیا ہوئے، تو نے سائل کو کتنے دیے تھے؟ اس نے کہا کہ میں نے اس کو 9 دیے تھے، ایک رکھ چھوڑا تھا کہ اس پر آپ روزہ افطار کر لیں گے۔ بس آپ نے اس سے سنایا کہ تو نے ہم کو 10 انڈوں کا خسارہ دلوایا۔ یہ تھا معاملہ ان کا اپنے پروردگار کے ساتھ، کہ جو کچھ بھی قرآن و حدیث میں آیا ہے اس پر ایمان رکھتے، اس کو سچا سمجھتے تھے، وہ قرآن کے غلام تھے کہ نہ اپنی حرکات و سکنات میں اس کی مخاطبت کرتے تھے نہ لین دین میں۔ انہوں نے اپنے پروردگار سے معاملہ کیا، بس اس معاملہ میں نفع پایا، لہذا اس پر جم گئے۔ یہ ارشادات کن کے ہیں؟ شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کے۔ اور کن کو ہیں؟ جو آپ کے پاس اس زمانے میں اسی دل کی اصلاح کی طلب کو لے کر آتے تھے، یہ ان کی دل کی اصلاح کے لیے بیان فرما رہے ہیں۔ اللہ سے مانگے اللہ ہمیں بھی سچی طلب عطا فرما دے، اللہ ہمارے دلوں کو بھی منور فرما دے۔ تو کیا فرما رہے ہیں کہ یہ ایک واقعہ بیان کر کے، یعنی کیسا یقین تھا کہ ہر نیکی کا اجر کم سے کم کتنا ہے؟ 10 گنا۔ ہر خیر کا کام، نیکی کا کام کا کم سے کم اجر کتنا ہے؟ 10 گنا۔ ان کو یقین تھا۔ اب ان کی باندی نے آپ ہی کے فائدے کے لیے، آپ ہی کے افطار کے لیے ایک انڈا روک لیا، اب جب بدلہ آیا 90 انڈے آئے تو سمجھ گئے کہ ایک کم دیا گیا ہے سائل کو، اس لیے فرما رہے ہیں کہ تو نے ہم کو 10 انڈوں کا خسارہ دلوایا۔ یہ تھا ان کا معاملہ اپنے پروردگار کے ساتھ، کہ جو کچھ بھی قرآن حدیث میں اس پر ایمان رکھتے تھے، اس کو سچا سمجھتے تھے، اللہ سے مانگے اللہ ہمارے دلوں کو بھی ایسا بنا دے کہ قرآن کو جو کچھ آیا ہے اس کو ہم سچ سمجھیں، ایمان رکھیں۔ وہ قرآن کے غلام تھے، کہ نہ اپنی حرکات سکنات میں اس کی مخالفت کرتے تھے نہ لین دین میں۔ انہوں نے اپنے پروردگار سے معاملہ کیا، بس اس معاملے میں نفع پایا، لہذا اس پر جم گئے۔ اللہ ہمارے دلوں کو بھی ایسا بنا دے۔ انہوں نے اس کا دروازہ کھلا ہوا دیکھا، اس میں داخل ہو گئے، اور اس کے غیر کا دروازہ بند دیکھا، اس کو چھوڑ بیٹھے۔ یہ ساری باتیں ذوقی ہیں، کیا مفہوم ہے اس کا؟ یعنی کہ سکھا دروازے میں داخل ہو گئے، مراد یہ ہے کہ اللہ کے ساتھ ان کے دل کا تعلق ایسا مضبوط ہو گیا، دل کے اندر سے منفی جذبات ایسے چھڑ گئے، کل عدم ہو گئے، صفات مضمومہ معدوم ہو گئی، کل عدم ہو گئی، اور دل کا بھروسہ اللہ پر ایسا ہو گیا، اس لیے یہ دروازہ ان کو جیسے کھلا ملا اس میں داخل ہو گئے، اور اس کے گھر کا دروازہ بند دیکھا، یعنی ان کو یقین حاصل ہو گیا کہ اللہ کے علاوہ ساری مخلوق نہ نفع دے سکتی ہے نہ نقصان دے سکتی ہے، اس لیے ان کا تعصب دلوں سے نکل گیا، کسی سے توقع نہیں رہی، کسی سے امید نہیں رہی، کسی پر بھروسہ نہیں رہا، کسی کا خوف نہیں رہا، سوائے کس کے؟ اللہ کے۔ تو ایک ہی دروازہ ان کے لیے کھل گیا اللہ کی طرف، اس لیے اس میں داخل ہو گئے، باقی مخلوق کے سارے دروازے کیا کر دیے انہوں نے؟ جیسے بند کر دیے، اس کو چھوڑ بیٹھے۔ دوسروں کے بارے میں انہوں نے حق تعالیٰ کی موافقت کی، اس بارے میں دوسروں کی موافقت نہ کی، یعنی جو اللہ کا فیصلہ دوسروں کے متعلق ہے اس پہ موافقت کی، لیکن حق تعالیٰ کے معاملے میں مخلوق کی موافقت نہیں کی۔ جس سے وہ بغض رکھتا تھا اس سے بغض رکھنے میں اس کی موافقت کی، اور جس سے محبت رکھتا تھا اس کے ساتھ محبت رکھنے میں۔ اللہ کرے یہ بات ہمارے دلوں میں اتر جائے، یعنی جس سے اللہ کو بغض ہے ہمیں بھی ان سے کیا ہو بغض، جو اللہ کی اطاعت کرتا ہے، اللہ پاک کی رضا پر راضی رہتا ہے وہ ہمیں محبوب ہو جائے، اور جو اللہ کا مخالف ہے، اللہ اس کا مخالف ہے، بغض رکھتا ہے، ہم بھی اس سے بغض رکھتے ہیں۔ اس لیے ایک بزرگ نے کہا ہے کہ مخلوق کے متعلق حق تعالیٰ کی موافقت کر، اور حق تعالیٰ کے متعلق مخلوق کی موافقت نہ کر، ٹوٹ جائے جو کوئی ٹوٹے، جڑا رہ جو کوئی جڑے۔ آج کیا کہتے ہیں؟ یہ دنیا بھی تو رکھنی ہے نا، اور یہ جملہ عام ہے، دنیا بھی تو رکھنی ہے نا، یعنی اللہ کی ساری نافرمانی کر کے اور مخلوق کو راضی کرنے کے جملہ کی دنیا بھی تو رکھنی ہے نا، دنیا میں تو رہنا ہے نا، یا کیا فرما رہے ہیں؟ ایک بزرگ کا فرماتے ہیں کہ مخلوق کے متعلق حق تعالیٰ کی موافقت کر، یعنی مخلوق کے حقوق وہ ادا کر جو حق تعالیٰ نے متعین کیے ہیں۔ آج دھوکہ یہ لگا ہوا ہے کہ لوگوں کے مطالبے سمجھتے ہیں کہ حقوق نے ہیں، مطالبے حقوق نے، جو بیوی مانگے وہ حق نہیں ہے، جو شریعت نے متعین کیا وہ حق ہے، جو اولاد مانگے وہ حق نہیں ہے، جو شریعت نے متعین کیا وہ حقوق ہیں، جو والدین مانگے وہ حقوق نہیں ہے، جو شریعت نے متعین کیا وہ حقوق ہیں۔ اتنی سی بات ہے کہ مخلوق کے متعلق حق تعالیٰ کی موافقت کر، اور حق تعالیٰ کے متعلق مخلوق کی موافقت نہ کر، ٹوٹ جائے جو ٹوٹے، جڑا رہے جو، ابھی جوڑ بھی تو رکھنا ہے، آج ایک لفظ یہ بھی چلتا ہے، یہ جوڑ بھی تو رکھنا ہے، اس جوڑ رکھنے میں دین توڑ دو، اس جوڑ رکھنے میں اللہ کا تعلق توڑ دو، اس جوڑ رکھنے کے اندر جو ہے اللہ رحم فرمائے، پتہ نہیں کیا کچھ ہو رہا ہے۔ برادری سے جوڑ رکھنے کے لیے شریعت کو توڑا جا رہا ہے، برادری سے جوڑ رکھنے کے لیے اپنے نفس کی موافقت کرنے کے لیے توڑا جا رہا ہے. بزرگ کیا فرماتے ہیں، حق تعالیٰ کی موافقت کر مخلوق کے متعلق، اور حق تعالیٰ کے متعلق مخلوق کی موافقت نہ کر ٹوٹ جائے، جو بھی ٹوٹے جڑا رہے کو بھی جڑا رہے. اللہ والے ہمیشہ حق تعالیٰ کی جناب میں اس کی مدد کرتے رہتے ہیں، اپنے نفسوں کے مقابلے میں بھی اور دوسروں کے مقابلے میں بھی، کہ نہ ان کو کسی ملامت گر کی ملامت پکڑتی ہے، نہ اس کی حدود اور اس کی شریعت قائم کرنے کے سے ڈرتے. یعنی شریعت مطہرہ پر اتنی مضبوطی سے جمتے ہیں کہ ملامت ہو کوئی پرواہ نہیں، شریعت کی حدود کو قائم رکھتے ہیں، وہ راضی ہے ناراض ہے اس کی. اللہ ہمارے دلوں کو بھی ایسا بنا دے. فرماتے ہیں صاحب زادہ، یہ اکثر عرض کیا جاتا ہے، یہ خطاب اپنے مرید سے ہے. مرید کون ہے؟ جس نے پکا ارادہ کیا ہے اپنے دل کی اصلاح کا، اپنے اندرون کی اصلاح کا، اپنے اندر کو گندگیوں سے غلاطوں سے پاک کرنے کا، جو اصلاح کے ارادے سے آیا ہوا ہے، اس کو محبت سے سماتے یا غلام. اصل عربی میں بات صاحبزادہ، اے میرے بیٹے، جس حوث میں تو مبتلا اس کو چھوڑ. جس حوث میں تو مبتلا ہے اس کو چھوڑ، اور اللہ والوں کا اتباع کر ان کے اقوال و افعال میں. یعنی اگر تو واقعی چاہتا ہے، اپنے دل کو بدلنا چاہتا ہے، اللہ کا تقرب چاہتا ہے، اس کی خوشنودی چاہتا ہے، اس کی رضا چاہتا ہے، اس کی رضا والے اعمال کی صلاحیت حاصل کرنا چاہتا ہے، تو پہلا کام جس حوث میں تو مبتلا اس کو چھوڑ، اور اللہ والوں کا اتباع کر ان کے اقوال میں افعال میں. یعنی اگر واقعی تیرے دل کے اندر یہ طلب ہے، کہتے ہیں یا غلام دع عنک الحوث الذی انت فیہ، اس کو فرماتے ہیں کہ جس حوث میں تو مبتلا ہے اس کو چھوڑ، اور اللہ والوں کا اتباع کر ان کے اقوال اور افعال میں. زبان سے جو بات نکل رہی ہے، دل کی شفافت لطافت کے بعد وہ نورانیت ہے اس کے اندر، اس پر عمل کر. ان کے جو افعال ہیں جو سامنے تمہاری زندگی کی ہیں، ان پر عمل کر. میں جھوٹے وعدے سے وہاں تک پہنچنے کا خواہاں مت ہو جہاں وہاں پہنچ گئے ہیں. یعنی چاہتا ہے، ظاہر یہ کر رہا ہے، فرق ہے. دعویٰ یہ ہے کہ ان اللہ والوں کا میں اتباع کر رہا ہوں، جہاں یہ پہنچے وہاں پہنچنے کی خواہش کرتا ہے جھوٹے وعدے سے. کیوں؟ اگر ان کا اتباع نہیں کر رہا، ان کے اقوال کا اتباع نہیں، ان کے افعال کا اتباع نہیں، یہ جھوٹا دعویٰ ہے. جہاں مصیبت پر صبر کر جیسا کہ انہوں نے صبر کیا تھا، تاکہ تو بھی وہاں پہنچے جہاں پہنچے ہیں. اتباع ہر چیز میں ہے نا، اللہ کا نظام ہے. بعض اوقات ناگواریاں آتی ہیں، بعض اوقات خوشگواریاں آتی ہیں، اس کا ایک نظام ہے، اس کی حکمت ہے. اللہ والے ناگواریوں پر بھی صبر کرتے ہیں، مصائب پر صبر کرتے ہیں، طبیعت کے خلاف حالات پر بھی صبر کرتے ہیں. اسی کو فرما رہے ہیں، مصیبت پر صبر کر جیسا کہ انہوں نے صبر کیا تھا، تاکہ تو بھی وہاں پہنچے جہاں پہنچے. اگر مصیبتیں نہ ہوتی تو سارے ہی آدمی عابد و زاہد بن جاتے. اللہ عجیب بات فرمائی کہ اگر مصیبتیں نہ ہوتی تو سارے ہی آدمی عابد و زاہد بن جاتے، لیکن مصیبتیں ان پر نازل ہوتی ہیں، بس وہ ان پر صبر نہیں کر سکتے، لہذا وہ ان کو ان کے پروردگار کے دروازے سے روک دیتی ہیں. اللہ ہمیں بھی سمجھ عطا فرما دے. یہ مصیبتیں تو اللہ کی قریب لانے کے لیے ہوتی ہیں. ایک جگہ حضرت فرماتے ہیں، یہ اللہ پاک کے آنکڑے ہیں، آنکڑا کیا ہے، یہ چرواہا جو بکریوں کو چراتا ہے اس کے پاس ایک ڈنڈے کے اندر ایک کنڈا لگا ہوتا ہے، جو اونچی شاخ ہوتی درختوں کی نا، اس کے پتوں کو نیچے کھینچتا ہے ان کے لیے قریب کرنے کے لیے، اس کو آنکڑا کہتے ہیں. تو سمجھتے ہیں مصائب جو ہیں یہ کیا ہے، اللہ پاک کے آنکڑے ہیں کہ ان ناگواریوں سے اللہ اپنے قریب کرتا ہے. جب ناگواری آتی ہیں، مصائب آتی ہیں، تکالیف آتی ہیں، یہ اللہ کے کھینچتے چلے جاتے ہیں. اس لیے یہاں فرما رہے ہیں اگر مصیبت سے نہ ہوتی سارے آدمی آب ظاہر بڑھ جاتے ہیں. کیوں؟ کہ ایک امتحان ہے کہ اس میں وہی جمتا ہے جو مخلص ہے، جس کے دل کے اندر اللہ کے خاص تعلق کی سچی طلب ہے، اللہ کی سچی محبت ہے، وہ پھر اس میں صفات ہیں. لیکن مصیبتیں ان پر نازل ہوتی ہیں، اس پر صبر نہیں کرتے، لہذا ان کو ان کے پروردگار دوارے سے روک دیتی ہیں. جو اس کے لیے صبر نہ کرے گا اس کے لیے عطا نہیں. جب تجھ کو صبر و رضا حاصل نہ ہوگا تو یہ تعالیٰ کی بندگی سے تیرے نکلنے کا سبب ہو جائے. یعنی اللہ تو لائے تھے کہ تو اس پر صبر کر اور زاری کر، اس کے آگے جھک اور قریب ہو جائے گا، اور تو نے ناگواری ظاہر کی، صبر نہ کیا، اس سے کیا ہو جائے گا، دور ہو جائے گا. تو یہ حق تعالیٰ کی بندگی سے نکلنے کا سبب ہو جائے گا. حق تعالیٰ نے اپنی کتاب میں ارشاد فرمایا ہے کہ جس کو میری قضا پر رضا نصیب نہ ہو اور میری ڈالی مصیبت صبر نہ کر سکے، تو اس کو چاہیے کہ میرے سوا کوئی دوسرا معبود بنائے، اللہ بچائے. کیا فرماتے ہیں تعالیٰ نے اپنی کتاب میں ارشاد فرمایا، قرآن میں کیا فرمایا ہے کہ جس کو میری قضا پر رضا نصیب نہ ہو. قضا تو فیصلہ اللہ کا ہے، مصیبت تو اللہ کی طرف سے آئی ہے. ایک بات یہ ہے اللہ والے سمجھتے ہیں اور وہ راضی رہتے ہیں، اس پر خوش ہوتے ہیں، ان کے یہاں گلہ نہیں ہے، شکوہ نہیں ہے، وہ قضا پر راضی ہیں. فرمارے جس کو میری قضا پر رضا نصیب نہ ہو اور میری ڈالی ہی مصیبت پر صبر نہ کر سکے، مصیبت اور کون ڈالے گا؟ اللہ یقین نصیب فرما دے. اللہ کے سوا کوئی کچھ نہیں کر سکتا. سماتے ہیں تعالیٰ نے اپنی کتاب میں ارشاد فرمایا کہ جس کو میری قضا پر رضا نصیب نہ ہو اور میری ڈالی مصیبت پر صبر نہ کرے، تو اس کو چاہیے کہ میرے سوا کوئی دوسرا معبود بنائے. اسی پر قناعت کر، دوسروں کو چھوڑ. اسی پر قناعت کر، دوسروں کو چھوڑ، کہ جو کچھ مقدر ہے خواہ تمہارے لیے مفید ہو یا مضر، وہ تو ہونے ہی والا ہے. اللہ یہی اصل تصفیہ ہے، یہی تزکیہ ہے. نفس ابھرتا ہے کہ فلاں نے کیا، فلاں نے کیا، فلاں کی وجہ سے میں اس عہدے پر نہیں پہنچ سکا، فلاں کی وجہ سے میں نقصان ہو گیا، فلاں کی وجہ سے. آج کل تو ایک نئی بات زیادہ عام ہو گئی ہے، اوپرا اثر ہے، کسی نے کچھ کر دیا ہے. کوئی کچھ نہیں کر سکتا جب تک کہ اللہ کا فیصلہ نہ ہو. جن کے دلوں کے اندر یقین ہے وہ کبھی بھی اللہ سے منہ نہیں موڑتے. وہ سمجھتے ہیں کہ اللہ کی طرف سے آئی ہے اور اس میں اس کی کوئی حکمت ہے. اس لیے فرماتے ہیں اسی پر قناعت کر، دوسروں کو چھوڑ، کہ جو کچھ مقدر ہے خواہ تمہارے لیے مفید ہو یا مضر، وہ تو ہونے ہی والا. یہ ہے توحید، خالص توحید. اللہ سے مانگے ہمارے دل بھی ایسے بن جائیں، اس کی توحید دل میں اتر جائے. آج ہمارے الفاظ ہیں توحید کے، لیکن یقین کہ جو کچھ مقدر ہے خواہ مفید یا مضر، وہ تو ہونے ہی والا. جو بیماری آنی آ کے رہے گی، نقصان آنا آ کے رہے گا. اس لیے فرمایا انا للہ انا الیہ راجعون. آج اس کو ہم نے مرگ کے ساتھ رکھ لیا یہ جملہ، یہ ہیں انا للہ انا الیہ راجعون. حالانکہ ہر مشکل پر، ہر مصیبت میں کیا بہت بڑا سبب، انا للہ، ہم تو اللہ کے لیے. इन्ना ही लेह राज्य जाना भी उसकी तरफ है, हमारा अपना कुछ है ही नहीं है। ये नाकवारी जो आई है उसी की तरफ से आई है, ये मुसीबत है उसकी तरफ से आई है, ये नुकसान उसकी तरफ से। हमने देखा अरबों को अल्लाह का शुक्र है जिनके साथ अल्लाह ने मौका हमें दिया, बड़े से बड़े नुकसान पर ठीक है अल्हम्दुलिल्लाह। कदर अल्लाह माशा, ये अल्लाह की तरफ से तकदीर का फैसला था अल्हम्दुलिल्लाह। ये हर आदमी नहीं कह सकता, ये अल्लाह वाले जो है जिनके दिल के अंदर यकीन बन गया है इससे तुम्हारे हैं कि उसी पर कनात कर दूसरों को छोड़, कि जो कुछ मुकद्दर है ख्वाह तुम्हारे लिए मुफीद मगर वो तो होने ही वाला है। अल्लाह हमें भी यकीन सिर्फ सुना दे, हकीकी इस्लाम हासिल कर, हकीकी इस्लाम हासिल कर। ये है तज़किया, ये है तस्फिया। हम मुतमईन है कि मुसलमान है, क्या फरमाने हकीकी इस्लाम हासिल कर ताकि ईमान तक पहुंच जाओ। पहला दर्जा तो इस्लाम का ही है, तस्लीम का है, लेकिन हकीकी जुबान का दावा नहीं। हकीकी इस्लाम यही है कि अपने आप को सुपुर्द कर दो उसके, सोचते हकीकी इस्लाम हासिल करो ताकि ईमान तक पहुंच जाओ, फिर तरक्की है। इस्लाम सही होगा, हकीकती हकीकत इस्लाम की हासिल होगी तो अगला दर्जा क्या होगा, ईमान तक पहुंच जाओ, फिर हकीकी ईमान हासिल करो, फिर ईमान की भी हकीकत। हम कहते हैं ईमान वाले हैं और अल्लाह फरमाते हैं या ये लदीना आमनु, कलाम की आयत का मफहूम है ए ईमान वालो अल्लाह पर ईमान लाओ। अब जिसको अल्लाह पाक ईमान वाला कह के पुकार रहे हैं उसके ईमान में शक होगा, फिर तुम्हारे ईमान लाओ अल्लाह पर अल्लाह के रसूल को, क्या मतलब ईमान के दर्जा, किसी दर्जे पर ठहर ना जाओ, आगे बढ़ो, अपने ईमान को और मजबूत करो, उसको फरमा रहे हैं। पहले क्या फरमाते हैं हकीकी इस्लाम हासिल करो, यानी जो इस्लाम के जाहिरी आकाम हैं उन पर मजबूती के साथ जमो ताकि ईमान तक पहुंच जाओ, अगला दर्जा, फिर हकीकी ईमान हासिल करो ताकि ईकान तक पहुंचो। असल ईकान है यकीन, अल्लाह में नसीब फरमा दे। यकीन के फलक से एक मिसाल कई बार मैंने बड़ों से सुनी, अर्ज करता रहता हूं कि जैसे एक बहुत बड़ी वादी है, वादी समझते हैं पहाड़ों के अंदर एक प्लेन मैदान, चारों तरफ से बड़े ऊंचे से पहाड़ों से घिरी हुई, उस वादी के बिल्कुल वस्त में एक कुआं जिसका पानी नीचे बहुत गहराई में, जरा तस्वर करो कितने तूफान आए वो चारों तरफ पहाड़ जो है वो रोक लेंगे, अंदर हवा उनकी नहीं आएगी, फिर पानी इतना नीचे है कि उस पर जरा भी असर नहीं। ऐसे हमवार एक बाहर पानी पड़ा हुआ है, हौज है, तालाब है, हल्की हवा चलती है तो उस पर लहरें उठती हैं, समंदर को देख लो कैसे मौजें उठती, कई कई फुट उठती है, जब तूफान आता है तो लहर कितनी उठती है, लेकिन उस पानी पर गौर करो, कुआं जो गहरा कुआं है वादी के अंदर पानी, उस पानी की सतह पर जितने भी तूफान आएंगे वो है यकीन, उसको यकीन कहते हैं। तो हमारे यहां तो हल्की सी भी लहर चलती है, कुफर की, हाद की, जद्दका की, मगरिब की तरफ से जो आती है हमारे अंदर दम लहरें उठती हैं, क्यों यकीन नहीं है। आज देख लो अल्लाह ने दिखा दिया मगरिब को तोड़, मगरिब को अल्लाह ने पकड़ में आए हैं, अल्लाह हमारी भी हिफाजत फरमाए, दावा नहीं है आज हमारा हाल भी ऐसा है, लेकिन इस वक्त जितना उधर हो रहा है उनको झंझोड़ा जा रहा है, सारी सुपर पावर्स जो हैं उनकी सारी पावर और सारा उनका क्या सारे उनके मंसूबे बदहवास हो गए हैं, दावे सारे खत्म हो गए हैं। कल अमरीका के अंदर 4,500 से ज्यादा लाशें गिर गई और ये बढ़ता जा रहा है, बेबसी सामने आ गई है। प्रेसिडेंट साहब खुद कह रहे हैं कि 1,00,000 से ज्यादा मर जाएंगे, जो जो लगातार चल रही है, कुछ नहीं कर पा रहे। अल्लाह का शुक्र अदा करें कि अभी हमारे यहां वो दर्जा नहीं है, वो लगता पा रहे बाबा तो भाई है, अल्लाह ने दिखा दिया है कि पूरे आलू के अच्छे पेट में लग गया दिनों के अंदर तेजी के साथ। अल्लाह हमें सच्ची पक्की तौबा करने की तौफीक अता फरमाए, अल्लाह हमें यकीनी, जिन पर भरोसा था आज उनका हाल क्या हो गया है। अमेरिका के सदर ने जब मददार मदद बंद की है WHO की, वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन, सबसे ज्यादा मदद कौन करता था? अमेरिका करता था। अबे बस हो गए, कारोबार सारे बंद हो गए, पैसों की कमी हो गई, अब सब प्रश्न चलनी शुरू हो गई हैं। जिन पर सहारे थे वो टूट गए, अल्लाह ने तोड़ दिए हैं। हम अभी भी नजर उठाए उनकी तरफ, अल्लाह यकीन नसीब फरमाते हैं। अगर इस मौका पर भी ना संभले तो फिर कब संभलेंगे? हाउ हु की बजाय जरूरत है हम दिल की गहराई से अल्लाह की तरफ मुतवज्जे हो जाएं, उसके आगे गड़बड़ाएं, उसकी नाफरमानी से तौबा करें। तौबा से बचने का इलाज सबब अपनी जगह पर है, लेकिन मुसब्बिब अस्बाब के साथ अपने ताल्लुक को मजबूत करना सबसे बड़ा सबब है, और ताल्लुक मजबूत उसकी अताअत से होगा, नाफरमानी को छोड़कर होगा। बदनसीब है जो इस हालात में भी सबक न पकड़े और नाफरमानियां बढ़ता चला जाए। अल्लाह से मांगे अल्लाह हमें भी हकीकत सी फरमा दे, ये अल्लाह वाले जो फरमा रहे हकीकी इस्लाम हासिल करो ताकि ईमान तक पहुंच जाओ। अभी हमें हवा भी नहीं लगी, इस्लाम की हवा नहीं लगी, ईमान तो बड़ी दूर की बात है, ईमान तो बहुत ऊंची बात है। अभी इस्लाम पे शक है, मुसलमान को जैसे होना चाहिए इस्लाम आकाम पर उसी पर नहीं। कितने फीसद है जो पढ़ रहे हैं वो क्या है, जो नमाज पढ़ एक फरीजा वो भी हाल क्या हमारा हकीकी, इसलिए फरमा रहे कौन फरमा रहे हैं, ये तस्वीर है, ये आईना दिखा रहे हैं उस मजमे को, हजारों का मजमा आपके पास आता था, हमारे लिए भी यही क्या फरमा रहे हैं, हकीकी इस्लाम हासिल करो ताकि ईमान तक पहुंच जाओ। पहले इस्लाम है, इस्लाम के जारी अहकाम है, फराइज है। अभी करीब आ गया रमजान, अल्लाह हमें आफियत के साथ इस तक पहुंचा दे। अभी दुआ जारी रहनी चाहिए जो हमने रजब में शुरू की थी, अल्लाहुम्मा बारिक लना फी रजब व शाबान व बल्लगना रमजान। रमजान करीब आ रहा है, अभी कोई पता नहीं हमें कि पहुंचेंगे नहीं पहुंचेंगे, मांगी अल्लाह से। तो अल्लाह से मांगी हकीकी इस्लाम हासिल करो ताकि ईमान तक पहुंच जाओ। इब्तिदा किससे है? इस्लाम। इस्लाम के सारे अहकाम महबूब बन जाए, उन पर अमल करें। ईमान, फिर ईमान की हकीकत हासिल करो, ईकान यकीन तक पहुंचो। बस उस वक्त देखो वो उमूर जिनको यकीन से कबल ना देखा था। अल्लाह अकबर, ये दौकी चीज। इस्लाम सही होगा, अहकाम सही होंगे, इस्लाम पर शक रहेगा, इस्लामी जो हमारी शरीयत मुतार ने हमें अहकाम बताए हैं वही मुझसे मुतर रहेंगे, उसी पर अमल नहीं करेंगे, ईमान की हकीकत तक पहुंच। इस्लाम हासिल करो हकीकी ताकि ईमान तक पहुंच जाओ, फिर हकीकी ईमान हासिल करो ताकि ईकान तक पहुंच जाओ, यकीन तक। बस उसको देखोगे वो अमूर जिनको यकीन से कबल नहीं देखा था, फिर अल्लाह खोलेंगे दिल पर, हकायक खोल देंगे सामने। इस ईकान पर मुझे वाकया याद आ गया अपने हजरत जी रहमतुल्लाह का, 12 पहले भी अर्ज किया हुआ, फिर अर्ज कर देता हूं। अल्लाह वालों की बातों के अंदर नूर होता है, सरदजी रहमतुल्लाह अलैह का प्रोस्टेट का ऑपरेशन हुआ था, पोली क्लिनिक में दाखिल थे, हम भी लाहौर से इयादत के लिए गए। उस दिन हजरत को छुट्टी हो गई थी, छुट्टी ली थी बल्कि पीछे पड़ गए थे, ऑपरेशन हो गया घर जाके। हजरत की साहबजादी इस्लामाबाद में होती थी कि उधर जा के ठहर के इलाज कर लेंगे, बाद में आना जाना होगा, तो खुश थे बड़े। इलाज समाज समुट समेटा जा रहा था, पहुंचे एक मौलवी साहब आ गए पिंडी के, उन्होंने अर्ज किया कुछ पूछना था, पूछा बहुत खुश हूं मैं, मौल की फजाओ से निकलने की खुशी थी ना, आए थे एक मजबूरी में, अल्लाह का शुक्र है सबब के दर्जे में जो सबब जायज होता था इख्तियार कर लेते थे, प्रोस्टेट का क्या सबब कर दिया, ऑपरेशन हो गया, सर्जरी होगी कदूस की, खुश थे। वो गुफ्तगु मैंने कई दफा अर्ज की है, इस पर बहुत से सबक मिलते हैं हमें, मुझे तो बहुत फायदा हुआ था, अभी तक अल्फाज तक वो जहन में महफूज है। मौलवी साहब ने पूछा हजरत कुछ पूछना चाहता हूँ, पूछो, आज मैं बड़ा खुश हूं। तो मौलवी साहब ने अर्ज किया कि हजरत बिदअत की जो तारीफ हमने पढ़ी और समझी है वो ये कि जिस चीज की बिना हजूर सल्लल्लाहु अलैहि वसल्लम के जमाने में नहीं वो बिदअत है, तो तसव्वुफ की बिना हजूर सल्लल्लाहु अलैहि वसल्लम के जमाने में नहीं मिलती, इसकी क्या दलील है? पहले तो सवाल को समझे, दिमाग किसको कहते हैं बुनियाद को, तसव्वुफ की बुनियाद जो है कि हमने जो पढ़ा है कि जिस चीज की बुनियाद हजूर के जमाने में नहीं वो क्या है, बिदअत। बिदअत मतलब वजह की बनाई गई बाद में नई चीज ईजाद है, तो तसव्वुफ की नहीं मिलती जमाने में, इसकी दलील क्या है? हजरत ने मेरी तो देखा है मकबूल, ये मुल्ला लोग दलायल तो चाहते मदलूल नहीं चाहते, पहली बात। हजरत का जवाब मुख्तसर होता था बस एकदम, कि मुल्ला लोग जो हैं आजकल तहकीक दलायल चाहते, इस दलील दलील मदलूल नहीं चाहते, मदलूल कौन है? अल्लाह की जात, जिसके लिए दलायल ना वो नहीं चाहते, दलाल के पीछे पड़े हुए, एक जुमला ही है हकीकत बयान करती कि दलाल के पीछे पड़े मजलूर नहीं चाहते, अल्लाह के साथ ताल्लुक। अब मौलवी साहब घबरा गए थे, हमें सुना कि अगर हजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम के जमाने में बिना नहीं मिलती तो सहाबा के जमाने में तलाश कर लो, अगर सहाबा के जमाने में बिना नहीं मिलती तो ताबीन के जमाने में तलाश कर लो, अगर ताबीन के जमाने में नहीं मिलती है तो तब ताबीन के जमाने में तलाश कर लो, ये जमाने खैर के हैं। तो मैंने आप खैर खरून है कदमी, बेहतरीन जमाना मेरा है मफहूम आपके साथ, सुम्मल नजरुना सुम्मल नजरु, फिर उसके बाद हजूर का जमाना साहबा का ताबीन का तबा ताबीन का, क्योंकि तलाश कर लो, तो सबब का लफ्ज तो फिर बाद में आया ना। और फरमाया कि दलील कुरान में है, वत्तबे सबीला मन अनाबा इले, मनीबीन का तरीका तो है ना, उसका इतबा करो जिन्हें अल्लाह के साथ नाबत अख्तियार की है, तो मनीबीन का तरीका तो है ना। ये हजरत ने फरमा के उनसे फरमाया कि हमारा नक्शबंद के अंदर तो इस्लाह का तरीका जिक्र है, बात हमारे जैसे सिकरे पल भी है, इस पर आपको क्या तराज है जी? कुरान की आयत सुना दी, वध कोला कसीर लाला को कसीर या ये लगी राम रुफ कोला देखना कसीर, तो ये आयत सुना दी ना, आपको क्या इतराज है जी? हम तो जिक्र बताते हैं। मौली साहब ने अर्ज किया कि इतराज में इश्काल था, तो इस पर फिर मौली साहब ने पूछा हजरत कितना जिक्र करके फलाह नसीब हो जाए, फलाह के दर्जे को पहुंच जाए? तो मैं किसी दर्जे तक पहुंचने के लिए जिक्र करना शिर्क है। मौली साहब घबरा गए, फिर सवाल बदला कि कितना जिक्र करें फलाह नसीब हो जाए? फलाह मौली साहब सवाल अब भी आपका गलत है, रायत अमल क्या है? लिल इम्तिसाद अमर अल्लाह सुभानहू फकत, हर अमल की रायत क्या है? हुक्म की ताबील, कहां पहुंचना है? हम तो हुक्म की ताबील करेंगे, रायत अमल क्या है? लिल इम्तिसाद अमर अल्लाह सुभानहू, हुक्म है जिक्र का, इसे जिक्र करें। मुख से बात हाँ, इस पर फिर हजरत ने इसके बाद मौलाना से सवाल किया कि हकीकत ईमान क्या है, तो ये बात आ गई। मौलवी साहब ने फटफट सुना दिया, ईमान मुफस्सल ईमान सुनाइए, पर का नहीं माना हकीकत ईमान किया, ये बताना चाहता हूं। ये क्या है? अरकान ईमान, हकीकत ईमान क्या है? मौलवी साहब ने घबरा के पूछा, आप ही फरमा दें। फरमाया, ये जौकी चीज है। हकीकत क्या है? जौकी चीज है। ईमान की असल इकाम किया है, ईमान की असल क्या है? इकाम। जब ये सोएदाए कल्ब में जागजी होता है, दिल में जब ये गढ़ जाता है, जकली होता है, फिर जौक होता है। ये इसी तरह शरा जैसे बात, असल है इकाम। वो दिल के अंदर का जब हादसा बेदार होता है, जौक बेदार होता है, वो हमारे हकीकी इस्लाम हासिल को, ताकि ईमान तक पहुंच जाओ, फिर हकीकी ईमान हासिल को, ताकि इकान तक पहुंच जाओ, बस उस वक्त देखो वो अमूर जिनको यकीन से कबर ना देखा। ये देखना क्या है? वो जौक ही, वो यकीन तुमको सारी चीजें असली तौर पर दिखाएगा कि सुनी सुनाई खबर देखा भाला मामला बन जाएगा। वो यकीन कल्ब को तालक रूट जाकर खड़ा करेगा और सब चीजों को उसकी तरफ से दिखाएगा। जब कल्ब हर तालक द्वारे पर खड़ा हो जाएगा तो दस्ते इज्जत उसकी तरफ निकलेगा, बस उस पर कर्ज फरमाएगा, तब वो कल्ब साहिब कर्म इशार बन जाएगा, मखलूक पर कर्म व सखा करेगा, उनसे किसी शय का बुखल न करेगा। तब दोस्त कल्ब जब अल्लाह के काबा बन जाता है, साहब कर्म हुआ करता है, और बातिन जब कुदूरों से साफ हो जाता है, साहब कर्म हुआ करता है। ये दोनों साहब कर्म क्यों ना हो, हालांकि उन पर कर्म समय अक्रम अक्रमी ने सबसे अक्रम कर जाता है। बात तो चलेगी आगे भी है, अल्लाह साहब से मांगे कि अल्लाह हमें भी इकाम तक पहुंचाते हैं। इब्तदा ये जिक्र है, दिल के उस जौक को बेदार करने के लिए जब हमारा मकसूद ये होगा, ये है इस जिक्र से कि बरकत से दिल के अंदर वो सलाहियत आएगी, इन गंदगियों से निजात हासिल करेंगे, नफसानी तकादे मगलूब होंगे, ये सुस्ती दूर होगी जब चाहेंगे तो। अगर वैसे चलते चलते रहे, चलते रहे साल साल उधर जाते हुए, कुछ इधर कुछ उधर, यकसू होना है। दिल की इसलाह के लिए यकसू होंगे, सच्ची तलब होगी, कोशिश करेंगे, अल्लाह से मांगेंगे। जिक्र इसलिए करना है, फलाह इसलिए है कि दिल के अंदर वो मजकूर के साथ ऐसा ताल्लुक कायम हो जाए, उसके गैर से हमें हटा दे, गंदे सिफली जज्बात ठंडे पड़ जाए, मखलूब हो जाए, उसकी रगबत, उससे मुलाकात का शौक, और मुलाकात से पहले साफ, क्योंकि उसका उससे मुलाकात साफ होकर ही होगी, गंदगी के साथ नहीं होगी। अभी हमने अपने अंदर से नफ्स के गंदे जज्बात को निकालने का इरादा ही नहीं किया, तमन्ना ही नहीं की। अल्लाह से मांगो, अल्लाह हम पर हक खोल दे। इसलिए इस जिक्र को इसलिए अर्ज किया जाता, जब भी जिक्र के लिए आवे या कहीं जाए, मकसूद ये हो, दिल की सलाह ये है कि दिल के अंदर के मनफी जज्बात को मगलूब करना आ जाए, माहौल की फजाओं के असरात से बचना आ जाए, शैतान के दाव से बचना आ जाए, फिर रास्ता साफ होगा, नजर आएगा, फिर चलना आसान होगा, फिर शौक बढ़ेगा। अल्लाह दिलों के अंदर झांकता है, अल्लाह को सच्ची तलब दिखा देंगे तो अल्लाह इंशाल्लाह हमें महरूम नहीं फरमाएंगे। इसलिए अब हम जिक्र की मश कर लेते हैं। एक तरीका ये भी है जिसकी हमारे यहां मश की जाती है, वो जिक्र कल्बी है। इसका मुस्तकिल हुक्म भी है, वज़्कुर रब्बा कफी नफ्से का तदर्रुअन व खीफतन व दून अल जहर मिन अल कौल बिल गुदुव्वि वल असाली वला तकुम मिनल गाफिलीन, फरमाया जा रहा है अपने रब को अपने जी में याद करो, अपने दिल के अंदर आजिजी के साथ और पुकारे बगैर, और सुबह भी याद करो, शाम भी याद करो, कसरत से याद करो, गाफिली में से ना हो। तो दिल को गफलत से बेदार करने का कुरान एक इलाज यह भी बता रहा है कि दिल में चुपके चुपके कसरत से अल्लाह की याद बसा लो। अल्लाह के मानते फदकुरू ही अदकुरू, जब तुम मुझे याद करोगे मैं भी तुम्हें याद रखूंगा। हमारा याद करना अल्लाह के नाम के साथ है, दूसरे अगर हमारे बहुत को स्मरण भी कर तबले तब्दील कि रब को उसके नाम से याद करो तबत्तल के साथ। यानी ये सलाहियत जो लेनी है अपने नफ्स को मगलूब करने के लिए, शैतानियत से बचने के लिए, माहौल की फजाओं से बचने के लिए, ये सिफात हासिल करने के लिए जिसमें हम बेबस हो जाते हैं, अंदर के गंदे तकाजों से बेबस हो जाते हैं, है? इसके लिए कुछ वक्त तन्हाई के अंदर निकाल कर इस अल्लाह के मुबारक नाम को फतबारा कस्म रब्बी का फरमा रहे हैं। मुतबर्रक है रब का नाम, अल्लाह फरमा रहे हैं, इस मुबारक नाम को दिल पर नक्श कर लें, दिल पर लिख लें, तसव्वुर के कलम से लिख लें, तसव्वुर की आंख से लिखा हुआ देखें, बरकत वाला नाम अल्लाह, और इसकी तकरार करें अपने इरादे के साथ। तसव्वुर से लिखें, लिखा हुआ देखें, इरादे से तकरार करें अल्लाह 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 अल्लाह। ये तकरार इतनी करनी इतनी करनी कि जिसका नाम ले रहे हैं, जिसको याद कर रहे हैं, जिसको पुकार रहे हैं, उसका ध्यान ख्याल हमारे दिलो दिमाग में रग रग रेशे में ऐसे समा जाए, तन्हाइयों के अंदर भी ऐसे याद रहे, उसकी हर अतराहट पर डाल दे, करना फरमानी से रोक दे, हमें हराम कामों से रोक दे। तो अल्लाह से मांगे जिससे मकसूद है दिल के अंदर वो शफाफत, वो लताफत, वो कुव्वत, वो हिम्मत अल्लाह हमें अता फरमा दे। अब थोड़ी देर के लिए इसकी मश कर लेते हैं, आंखें बंद करके एक वक्त की जरूरत है, खुली आंखों से भी कर सकते हैं, ज्यादा बेहतर है। तवज्जो अगर ऐसे जमती है, असल तो दिल पर मुतवज्जी होके, अब दिल के अंदर जो है हम इसकी तकरार करें अपने इरादे के साथ, अल्लाह 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 अल्लाह। थोड़ी देर इसकी मशक कर लें। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वलाकिबतु लिल मुत्तकीन अस्सलातु वस्सलामु अला सय्यिदिल मुरसलीन। اللهم انك عفو تحب العفو فاعف عنا، اللهم اعنا على ذكرك وشكرك وحسن عبادتك، اللهم لا مانع لما اعطيت ولا معطي لما منعت ولا ينفع ذا الجد منك، اللهم ارنا الحق حقا وارزقنا اتباعه، وارنا الباطل باطلا وارزقنا اجتنابه، اللهم ارزقنا حبك وحب من يحبك وحب عمل يبلغنا الى حبك، اللهم طهر قلوبنا عن النفاق، اللهم طهر قلوبنا عن غيرك، ونور قلوبنا بنور معرفتك واليقين، اللهم سلمنا وسلم ديننا وسلم ايماننا وسلم اسلامنا وثبت اقدامنا فانصرنا على القوم الكافرين، اللهم إنا نسألك سعادة الدارين ونعوذ بك من شقاوة الدارين، اللهم إنا نسألك من خير ما سألك منه نبيك وحبيبك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذك منه نبيك وحبيبك محمد صلى الله عليه وسلم، وأنت المستعان عليك البلاغ، ولا حول ولا قوة إلا بالله العلي العظيم، وصلى الله تعالى على خير خلقه سيدنا محمد وآله وصحبه أجمعين برحمتك يا رب. إن شاء الله رمضان کے اندر بھی اسی طریقے سے آن لائن جمعہ اتوار کا ہلکا بھی چلے گا، اور تراویح کے بعد جیسی ہمارے پہلے چھوٹی سی مختصر مجلس ہوتی تھی وہ بھی آن لائن انشاءاللہ اللہ کے حکم سے، اللہ کی مرضی سے، ارادہ ہے چلے گا انشاءاللہ۔